الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما لي لا أعبد الذي فطرني وإليه ترجعون اور مجھ کو کیا ہوا کہ میں بندگی نہ کروں اس کی جس نے مجھ کو پیدا کیا اور اسی کی طرف سب لوٹ کر جائیں گے. جو بندہ شہر کے کنارے سے آیا تھا اس نے آ کر اپنے ایمان کا اظہار کیا اور اپنی قوم کو یوں اللہ کی طرف دعوت دی, مگر اس نے ان پر بات رکھ کر نہیں کی کہ تم اللہ کو نہیں مانتے, اس نے اپنے پر بات کی. یہ بات کا ایک اچھا انداز ہوتا ہے, اس میں عاجزی ہے. تو اس نے کہا کہ مجھے کیا ہو گیا کہ میں اللہ کی عبادت نہ کروں جس نے مجھے پیدا کیا. اس کا مطلب یہ کہ عبادت اس کا حق ہے جو پیدا کرنے والا ہے, اور وہ اللہ تعالیٰ کی ذات ہے. اتخذ من دونہ آلہۃ اِن یُرِدْنِ الرَّحْمَنُ بِضُرٍّ لَّا تُغْنِ عَنِّي شَفَاعَتُهُمْ شَيْئًا وَلَا يُنقِذُونَ, بھلا میں بناؤں اس کے سوا اوروں کو اپنا الہ معبود, کہ اگر مجھ پر چاہے رحمان تکلیف تو کچھ کام نہ آئے مجھ کو ان کی سفارش. اگر میں اللہ کے سوا کسی اور کو معبود بناؤں اور اللہ مجھ پر تکلیف بھیجے تو وہ اس تکلیف کو دور نہیں کر سکتے, اور وہ بندے کو اس تکلیف سے نجات نہیں دے سکتے. انی اذل فی ضلال مبین, تب تو میں بھٹکتا گمراہ رہوں صریح. انی آمنت بربکم فاسمعون, میں یقین لایا تمہارے رب پر, مجھ سے سن لو. یہ نہیں کہا کہ میں یقین لایا اپنے رب پر. اگر اپنے رب پر کہتے تو دوسرے کہتے ٹھیک ہے یہ اپنے رب پہ ایمان لایا, نہیں تمہارے رب پر. جو میرا رب ہے وہ تمہارا بھی رب ہے. تو یہ بات کرنے کا ایک اچھا انداز ہوتا ہے داعی کے لیے. فاسمعون کا مطلب ہے کہ مجھ سے سن لو, یعنی وہ انبیاء کو بھی سنانا چاہتا تھا اور وہ اپنی قوم کو بھی سنانا چاہتا تھا. قیل ادخل الجنہ, اب قوم نے جب سنا کہ یہ ایمان والا ہے تو انہوں نے اس کو مار دیا. تو جیسے ہی وہ شہید ہوا اس کو فرشتے نے کہا ادخل الجنہ, جنت میں داخل ہو جاؤ. اللہ تعالی شہید کی قبر کو جنت کا باغ بنا دیتے ہیں. جب وہ اس جنت میں داخل ہونے لگا تو قال یا لیت قومی یعلمون, بولا کسی طرح میری قوم کو معلوم ہو جائے کہ بخش دیا مجھے اللہ نے, بما غفر علی ربی, مجھ کو میرے رب نے, وجعلنی من المکرمین, اور کیا مجھ کو عزت والوں میں. اللہ نے مجھے بخش دیا اور مجھے عزت عطا فرما دی. اس سے پتہ یہ چلا کہ دائی جو ہے وہ مرتے مرتے بھی دوسروں کو دین کی دعوت دے دیتا ہے. اس لیے غزوۃ الرجی میں جہاں 70 حفاظ شہید ہوئے تھے تو انہوں نے بھی یہی بات کہی تھی کہ بلغوا عنا قومنا, ہماری یہ بات ہماری قوم کو پہنچا دو, ان قد لقینا ربنا, کہ ہماری ملاقات ہو گئی ہمارے رب سے. فرضیا عنا, وہ اللہ ہم سے راضی ہو گیا, وارضانا, اور ہم اس سے راضی ہو گئے. اللہ تعالی نے ان کی اس دعا کو نبی علیہ الصلوۃ والسلام تک پہنچا دیا وحی کے ذریعے سے. تو نبی علیہ الصلوۃ والسلام نے اپنی صحابہ کو بتایا کہ ان لوگوں کو جب شہید کیا گیا تو ان لوگوں نے یہ بات کی اور اللہ نے یہ پیغام مجھ تک پہنچا دیا ہے. ویسے بھی جو نیک انسان قبر میں جاتا ہے اور اس سے منکر نکیر سوال پوچھتے ہیں اور وہ کامیاب ہو جاتا ہے, تو کامیاب ہونے کے بعد وہ کہتا ہے دعونی, مجھے چھوڑ دو, ارجع الى اہلی, میں واپس جاؤں اپنے اہل خانہ کے پاس, فاخبرہم, اور میں ان کو خبر دوں کہ مجھے اللہ تعالی نے کامیاب کر دیا. یعنی ایک عام میت کے دل میں بھی، مومن کے دل میں بھی یہ تمنا ہوتی ہے کہ میں پاس ہو گیا، اب میں جا کے ان کو بتاؤں کہ اللہ نے مجھے کامیاب کر دیا. مگر فرشتے کہتے ہیں نم کنومت العروس، تو میٹھی نیند سو جا دلہن کی مانند، قیامت کے دن اٹھے گا اپنے اللہ سے ملاقات کرے گا، اب تیرا معاملہ واپس جانے کا نہیں ہو سکتا. یہاں سے مفسرین نے دائی کے لیے بہت سارے نکتے نکالے کہ دائی کو چاہیے کہ مرنے کے بعد بھی قوم کی فکر نہ چھوڑے. دائی لوگوں کی صفاحت کی وجہ سے، بیوقوفی کی وجہ سے دین کا کام نہیں روکتا. دائی اپنی خاطر کسی سے انتقام نہیں لیتا. دائی کی چاہت جوڑ کی ہوتی ہے، توڑ کی نہیں ہوتی. دائی میں معاف کرنے کی صلاحیت ہوتی ہے. اور اس واقعے سے یہ ایک نقطہ بھی نکلتا ہے کہ عام لوگ بے قدرے ہوتے ہیں، وہ دائی کی قدر نہیں کرتے. مفسرین نے لکھا کہ اللہ کی قدر نہیں کی، اور اللہ تعالیٰ نے فرمایا وما قدر اللہ حق قدری، انہوں نے تو اللہ کی قدر نہیں کی جیسی کرنی چاہیے تھی. پھر دائی کو دعوت کے دوران تکلیف آتی ہے، اور وہ بھی اس کے لیے رحمت کا حصہ ہوتا ہے. آگے فرمایا یا حسرتن علی العباد، حسرت ہے بندوں پر، ما یاتیہم من رسول، ان کے پاس کوئی رسول نہیں آیا، الا کانوا بہ یستہزئون، مگر انہوں نے اس کا مذاق اڑایا. یعنی انبیاء جتنے بھی تشریف لائے، لوگوں کا ایک طبقہ ایسا تھا جو ایمان قبول کر لیتا تھا، اور ایک ایسا گروہ بھی ہوتا تھا جو ان کی بات کو نہیں مانتا تھا، وہ پھر ان کا مذاق اڑاتا تھا، وہ پھر ان کو مجنون کہتا تھا، وہ ساحر کہتا تھا. اس قسم کے الفاظ ان کے لیے استعمال کیے جاتے تھے جس سے ان کو ایذا پہنچتی تھی. آگے فرمایا الم یروکم اہلکنا قبلہم من القرون انہم الیہم لا یرجعون، کیا نہیں دیکھتے کہ کتنے غارت کر چکے ہیں ہم ان سے پہلے لوگ، جماعتیں، کہ وہ ان کے پاس پھر کر نہیں آئیں گی. وہ جماعتیں اب لوٹ کے دنیا میں نہیں آ سکتی، اور ہم نے نہ ماننے والوں کو کس طرح مار کے رکھ دیا، غرق کر کے رکھ دیا. وَإِن كُلُّ لَمَّا جَمِيعُ لَدَيْنَا مُحْضَرُونَ، اور ان سب میں کوئی نہیں جو اکٹھے ہو کر نہ آئے ہمارے پاس پکڑے ہوئے. اور یہ جو لوگ مارے گئے ہیں تو یہ نہیں کہ قصہ ختم ہو گیا، بلکہ ایک دن آئے گا یہ سب اکٹھے ہو کر ہمارے پاس حاضر ہوں گے، یہ اللہ تعالیٰ کے سامنے پیش کیے جائیں گے قیامت کے دن. پھر اللہ تعالیٰ قیامت کے دن پیشی کی ایک دلیل دیتے ہیں تکوینی طور پر، وَآیَتُ اللَّهُمُ الْأَرْضُ الْمَيْتَتُ، اور ایک نشانی ہے ان کے واسطے زمین مردہ، اَحْيَيْنَاهَا، ہم نے اس کو زندہ کیا، وَأَخْرَجْنَا مِنْهَا حَبَّا، اور نکالا ہم نے اس میں سے اناج، فَمِنْهُ يَأْكُلُونَ، سو اسی میں سے کھاتے ہیں. تم جو یہ گندم اگاتے ہو، مکئی اگاتے ہو اور پھر اس کے کھانے کھاتے ہو، تو یہ کہاں سے نکلتی ہے؟ زمین سے نکلتی ہے. زمین خشک ہوتی ہے، مردہ ہوتی ہے، بارش برساتے ہیں اور بارش سے وہ زمین زندہ ہو جاتی ہے، لہلاتی کھیتی نکلتی ہے، اور ہم تمہارے لیے تمہارے کھانے کا بندوبست کر دیتے ہیں. تو جس طرح اللہ تعالیٰ مردہ زمین سے کھیتی کو نکال دیتا ہے، اسی طرح اللہ تعالیٰ قبروں میں سے بندے کو زندہ کر کے پھر نکال دیں گے. وجعلنا فیہا جنات من نخیل، اور بنائے ہم نے اس میں باغ کھجور کے، وعناب اور انگور کے، وفجرنا فیہا من العیون، اور بہا دیے اس میں اللہ نے چشمے. پھل تو بہت سارے ہیں، لیکن دو پھلوں کا تذکرہ کیا گیا، ایک کھجور کا اور ایک انگور کا. اس کی دو وجہ ہے. ایک وجہ تو یہ کہ کھجور کا تنا مضبوط ہوتا ہے، وہ مضبوط درخت ہوتا ہے، اور جو انگور کی بیل ہوتی ہے وہ بہت کمزور ہوتی ہے. تو اللہ تعالیٰ نے ایک کمزور چیز کا تذکرہ بھی کیا اور ایک مضبوط چیز کا بھی تذکرہ کیا، تاکہ باقیوں کے لیے قیاس کرنا آسان ہو جائے. اور بعض مفسرین نے لکھا کہ اس کی وجہ یہ تھی کہ انگور اور کھجور یہ ایسے پھل ہیں جن کو خشک کیا جاتا ہے اور پورا سال کھایا جاتا ہے، बाकी बहुत सारे फल ऐसे हैं जो खुश्क नहीं किए जा सकते। मसलन स्ट्रॉबेरी एक फल है, आप उसको खुश्क नहीं कर सकते, तो जब खुश्क नहीं कर सकते तो पूरा साल उसको नहीं खा सकते। खजूर और अंगूर को खुश्क करके पूरा साल खाते हैं, बल्कि सालों बाद भी खाते हैं। ये किशमिश जो है ये एक साल नहीं, ये कई साल इसी तरह चलती है। और फिर ये दोनों फल ऐसे हैं कि जो एक शहर से दूसरे शहर में मुंतकिल भी किए जा सकते हैं। कई शहर हैं जिनमें खजूरों के फल नहीं होते, दरख्त नहीं होते, मगर खजूरें वहां भी मिलती हैं। इस फल का एक जगह से दूसरी जगह पहुंचाना आसान है। किशमिश का भी एक जगह से दूसरी जगह पहुंचाना आसान है, इसलिए अल्लाह ने फलों में इन दो फलों का तज़किरा किया। लियाकुलू मिन समरही, के खाएं उसके मेवों से। वमा अमिलत अईदीहिम, और उसको बताया नहीं उनके हाथों ने। अफला यशकुरून, फिर क्यों शुक्र नहीं करते। अपने हाथों से इन्होंने खेती उगाई और उसके फल को अपने हाथों से खाया, फिर क्यों नहीं ये गौर करते कि अल्लाह ताला ने किस तरह हमें मुर्दा जमीन में से ये खाने को रिज्क अता फरमा दिया। अगर अल्लाह ताला मुर्दा जमीन से फलों को निकाल सकता है, तो मुर्दा जमीन से अल्लाह ताला मुर्दों को भी क्यामत के दिन जिंदा कर सकता है। अल्लाह ताला के लिए ये कोई मुश्किल नहीं है। सुभान अल्लज़ी खलकल अज़वाज कुल्लहा, पाक है वो जात जिसने बनाए जोड़े सब चीज के। मिम्मा तुम्बितुल अर्द, इस किस्म से जो उगता है जमीन में। व मिन अनफुसेन, और खुद उनमें से भी। व मिम्मा ला यालमून, और बहुत सारे ऐसे हैं जिनको ये जानते ही नहीं है, जो इनके इल्म से भी ऊपर की बात है, इनको नहीं पता अल्लाह ने वहां भी जोड़े बना दिए हैं। चुनाचे गुज़श्ता कल इस बात की तफसील की गई कि अल्लाह ताला ने हर चीज के अंदर जोड़ा जोड़ा बनाया है। पूरी दुनिया में आप जितना गौर करते जाएंगे, आपको जोड़ा जोड़ा ही नजर आएगा। साइंस की दुनिया तो इस चीज को माने बगैर रह नहीं सकती। चुनाचे जब अल्लाह ताला ने हर चीज में जोड़ा जोड़ा बना दिया, तो तुम क्यों इस बात को कबूल नहीं करते कि अल्लाह ताला ने दुनिया के साथ आखिरत भी बनाई है, ये भी एक जोड़ा है। ये जो आयत मुबारक है, सुभान अल्लज़ी खलकल अज़वाज कुल्लहा, ये कंवारे लोगों के लिए बहुत फायदेमंद है। अगर वो नमाज के बाद इसको चंद मरतबा पढ़ के दुआ मांगे, तो अल्लाह ताला उनका भी जोड़ा बना देते हैं और उनके लिए शादी में आसानियां फरमा देते हैं। मर्द भी पढ़ सकते हैं इसको, औरतें भी पढ़ सकती हैं। व आयतुल्लहुमुल लैल, ये पहले जो निशानियां थी ये मकानी निशानियां थी, अब अल्लाह ताला जमानी निशानियों की तरफ आ गए, यानी वक्त के मुताबिक जो निशानी है। अल्लाह ताला दिन रात की तखलीक में अपनी निशानियां बता रहे हैं, और एक निशानी है उनके वास्ते रात, खींच उतारते हैं हम उस पर से दिन को। नस्लख मिनहुन नहार फइज़ाहुम मुज़लिमून, तभी ये रह जाते हैं अंधेरे में। तो दिन और रात आते जाते रहते हैं, और इसकी मिसाल अल्लाह फरमाते हैं कि जैसे अंधेरा है, उसके ऊपर हमने दिन का लिहाफ उड़ा दिया है, और जब हम चाहते हैं इस लिहाफ को उतार देते हैं, तो अंधेरा फिर सामने आ जाता है। वैसे भी अंधेरा असल है, और रोशनी लाने के लिए मेहनत करनी पड़ती है। गुमराही असल है, और हिदायत लाने के लिए मेहनत करनी पड़ती है। अगर दुनिया में रोशनी ना हो तो अंधेरा खुद ब खुद हो। इसी तरह बाय डिफॉल्ट रात है, और उसके ऊपर अल्लाह ताला अपने सूरज की वजह से दिन को लेके आ जाते हैं। चुनाचे अगर कोई मतलब स्पेस के अंदर हो, तो वो अपनी आंखों से देख सकता है कि जमीन घूम रही है, और उसके घूमने की वजह से जब वो सूरज के सामने हिस्सा होता है उसमें दिन होता है, और जो हिस्सा उसके पीछे होता है उसमें रात होती है, अंधेरा होता है। तो ऐसे जैसे कोई लिहाफ उतारता है तो सोया हुआ बंदा सामने आ जाता है। अल्लाह ताला दिन के लिहाफ को उतारते हैं और रात सामने आ जाती है। तो रात और दिन की पैदाइश में भी अल्लाह ने हमारे लिए बहुत निशानियां रखी हैं। वल कमर कदर नाहु मनाजिला हत्ता आदकल और जून अल कदीम, और चांद को हमने बांट दी है मंजिलें, यहां तक कि फिर हो जाए पुरानी टहनी की मानिस। ये जरा समझने वाली बात है। एक है सोलर कैलेंडर शमसी कैलेंडर, एक है ल्यूनर कैलेंडर कमरी कैलेंडर। دین اسلام کی یہ خوبی ہے کہ اللہ تعالیٰ نے روزانہ کی عبادتوں کو شمسی کیلنڈر کے ساتھ جوڑا ہے اور پورے سال کی جو تقاریب ہیں ان کو اللہ تعالیٰ نے قمری کیلنڈر کے ساتھ جوڑا ہے. آپ دیکھیں نماز کا وقت ہم چاند سے نہیں دیکھتے, نماز کا وقت ہم سورج سے دیکھتے ہیں. سورج طلوع ہونے سے پہلے فجر پڑھ لو, زوال سے بعد جو ہے ظہر پڑھ لو, جب سایہ دو مثل ہو جائے اس کے بعد عصر پڑھ لو, جب سورج غروب ہو جائے اس کے بعد مغرب پڑھ لو, اور جب سورج اتنا نیچے چلا جائے کہ آسمان پہ چاند جو ستارے چھٹکنے لگ جائیں اس وقت تم عشاء کی نماز پڑھ لو. تو نماز کا وقت سورج کے ساتھ اللہ نے منسلک کیا ہے, اور اس میں حکمت یہ تھی کہ ایک آدمی دنیا میں کسی جگہ بھی ہو, جنگل میں ہو, پہاڑ پہ ہو, سمندر میں ہو, سورج تو اس کے سامنے رہتا ہی ہے, تو سورج کو دیکھ کے عبادت کرنی اس کے لیے آسان تھی. تو اللہ تعالیٰ نے دن کی عبادات کو سورج کے ساتھ جوڑا, چنانچہ بندے کے پاس گھڑی بھی نہ ہو, بتانے والا بھی کوئی نہ ہو, تو وہ سورج کی روشنی سے اندازہ لگا کر نماز کے وقت کو معلوم کر لیتا ہے اور نماز پڑھ سکتا ہے. لیکن جو پورے سال کی تقریبات تھیں اللہ تعالیٰ نے ان کو قمری مہینے کے ساتھ جوڑا, چنانچہ دین اسلام میں چاند کو دیکھ کے مہینہ شروع ہوتا ہے. ذی الحج کا مہینہ چاند سے شروع ہوگا, رمضان کا مہینہ چاند سے شروع ہوگا, محرم کا مہینہ چاند سے شروع ہوگا. اب یہ جو قمری مہینہ ہے نا, یہ چاند کے مہینے سے 10 دن چھوٹا ہوتا ہے, فرق ہوتا ہے. اس کی وجہ سے پھر یہ قمری مہینہ ہر سال 10 دن آگے آتا جاتا ہے, ہر سال 10 دن آگے. پچھلے سال ہم نے رمضان مبارک جو تھا وہ جولائی کے کچھ وقت میں گزارا تھا, عید جولائی میں آئی تھی. اس سال رمضان شریف کے بعد عید جون میں آئے گی, ایک دو سال کے بعد پھر مئی میں آئے گی, پھر اپریل میں, پھر مارچ میں, اور پھر فروری میں, اور ٹھنڈک کے موسم میں روزے چلے جائیں گے. کیونکہ 10 دن چھوٹا ہے مہینہ, اس لیے سال کے اندر 10 دن یہ مہینہ یہ سال کھسکتا رہتا ہے, جس کی وجہ سے آج ہم عید منا رہے ہیں گرمی میں, کل منا رہے ہیں سردی میں, پھر منا رہے ہیں بہار میں, پھر منا رہے ہیں خزاں میں. تو اللہ تعالیٰ نے چاہا کہ میرے بندے ان مختلف مہینوں کو پورے سال کے مختلف حصوں میں جو ہے منایا کریں. اگر شمسی مہینہ ہوتا تو جس جگہ پر لوگ گرمی کے روزے ایک مرتبہ رکھتے پھر ساری زندگی ان کو گرمی کے ہی روزے رکھنے پڑ جاتے. جیسے بتا رہے تھے مولانا گلرئی صاحب کہ فن لینڈ میں 23 گھنٹے کا روزہ ہے, اگر 23 گھنٹے کا روزہ ایک دفعہ ان کو آ جاتا تو پھر ساری عمر وہ 23 گھنٹے کے ہی روزے رکھتے رہتے. اور بعض ایسی بھی جگہیں ہوتی کہ جہاں پر 3-4 گھنٹے کا دن ہوتا تو وہ ساری زندگی 3-4 گھنٹے کے روزے رکھتے رہتے. اللہ نے فرمایا نہیں, تم سال کے مختلف حصوں میں رکھو, تم 3 گھنٹے کے بھی دن دیکھو گے اور 1 گھنٹے کی رات بھی دیکھو گے, مختلف اوقات میں تمہیں یہ تقریبات منانے کا موقع مل جائے گا. یہ دین اسلام کا حسن ہے کہ اللہ تعالیٰ نے تقریبات کو قمری مہینے کے ساتھ جوڑ دیا, چنانچہ ہمارا رمضان کا مہینہ یہ قمری مہینے کے ساتھ جڑا ہوا ہے. اب قمری مہینے کے ساتھ جڑنے کی وجہ سے اللہ فرماتے ہیں کہ ہم نے چاند کی منازل کو متعین کر دیا. چاند کی 28 منزلیں ہیں جن کو اللہ تعالیٰ نے متعین کر دیا, لیکن جو مہینہ ہوتا ہے وہ یا 29 کا ہوتا ہے یا 30 کا ہو سکتا ہے, 30 سے زیادہ کا نہیں ہو سکتا. شمسی مہینے تو 31 کے بھی ہوتے ہیں, لیکن قمری مہینہ 30 سے زیادہ کا نہیں ہو سکتا, وہ یا 29 کا ہوگا یا پھر 30 کا ہوگا. اب جب ہم نے قمری مہینوں پر رمضان کا فیصلہ کرنا ہے, اس کا مطلب یہ کہ ہمارے روزے یا تو 29 کے ہو سکتے ہیں یا پھر 30 کے ہو سکتے ہیں, میکسیمم 30 سے زیادہ کے نہیں ہو سکتے. اب اس کے لیے اصول کیا, تو نبی علیہ الصلوۃ والسلام نے ایک اصول بتا دیا کہ سومو لرویت ہی و افطرو لرویت ہی, تم چاند کو دیکھو تو رمضان کی ابتدا شروع کر دو, روزہ رکھنا شروع کر دو, اور جب چاند کو دیکھو تو عید منا لو. یعنی رمضان کو دیکھنا یا عید کو منانا, اس کا تعلق تمہارا چاند کو دیکھنے سے ہے, چاند کو دیکھو اور اس پر عمل کرو. پہلے زمانے میں یہ کام آسان تھا, لوگ چاند کو دیکھتے تھے رمضان شروع کر دیتے تھے, چاند کو دیکھتے تھے عید منا لیتے تھے, کوئی جھگڑا نہیں ہوتا تھا. آج کل سائنسی دور آ گیا اور سائنس کی وجہ سے لوگ چاند پر پہنچ گئے اور انہوں نے چاند کے بارے میں پہلے سے ہی جو ہے فور کاسٹ کرنا شروع کر دیا, پیشین گوئی کرنا شروع کر دی کہ جی ہم چاند کو فلان دن دیکھیں گے. اب ان کی پیشین گوئی کی وجہ سے مسلمانوں میں دو حصے بن گئے. کچھ وہ لوگ ہیں جو آج بھی حدیث مبارکہ کے مطابق چاند کو دیکھ کے روزہ رکھتے ہیں اور چاند کو دیکھ کے افطار کرتے ہیں, مگر کچھ نئی تعلیم یافتہ لوگ ایسے ہیں جو غیر مقلد قسم کے لوگ ہوتے ہیں, وہ کہتے ہیں جی دیکھنے کی کیا ضرورت ہے, جب انسان چاند پر قدم رکھ چکا پہنچ چکا تو بس ہمیں کیلکولیشن سے پتہ کر لینا چاہیے کہ کس دن چاند نظر آئے گا اور اس دن رمضان شروع کر دینا چاہیے اور اس دن عید منا لینی چاہیے. چنانچہ امریکہ میں ہم تھے تو اس وقت ایک مسجد تھی غیر مقلدین کی, وہ شعبان کے آخری جمعے میں رمضان کے آنے کے دن کا بھی تعین کر دیا کرتے تھے اور عید کا بھی اعلان کر دیا کرتے تھے. یعنی رمضان شعبان کے آخری دنوں میں وہ فلان دن روزہ شروع ہوگا اور فلان دن عید ہوگی, یہ دونوں اعلانات کر دیا کرتے تھے. اب کچھ لوگ تھے جو ان کی پیروی کرتے تھے مگر ہم اس پر عمل نہیں کرتے تھے. ہم کہتے تھے کہ نہیں, نبی علیہ السلام کا حکم ہے چاند کو دیکھو روزہ رکھو اور چاند کو دیکھو تو عید مناؤ, تو ہم تو چاند کو دیکھ کے منائیں گے. تو وہ ہمارے ساتھ بہت زیادہ دشمنی کرتے تھے, بہت غصے ہوتے تھے, یہ پتہ نہیں جاہل مولوی کہاں آ گئے ہیں, ان کو تو امریکہ میں انٹر ہی نہیں ہونے دینا چاہیے تھا, یہ پگڑیوں والے جبوں والے یہ لوگوں کو غار کے زمانے میں لے جاتے ہیں, نئی روشنی اور سائنس کے جو ہے وہ فائدہ نہیں اٹھانے دیتے. بہت باتیں کرتے تھے اور ہم ان کی ساری باتوں کو برداشت کرتے تھے, مگر کرتے یہی تھے کہ دیکھ کے روزہ رکھتے تھے اور دیکھ کے عید مناتے تھے. اب اس میں ہمارے بندوں کو وہ پھر اکھاڑتے تھے کہ جی تم کیا ان دکیانوس مولویوں کے پیچھے لگ گئے ہو, جب سائنس اتنی ترقی کر چکی ہے کہ پتہ چل سکتا ہے کہ فلان دن چاند نظر آئے گا تو ہمیں اس کو پہلے سے ہی تعین کر لینا چاہیے, پہلے سے ہی عید کا دن تعین کر لینا چاہیے, آخری دن جا کے فیصلہ کرنا یہ کون سی عقل کی بات ہے. تو ہمیں پھر ان لوگوں کو سمجھانا پڑتا تھا. اب ایک دن میرے دل میں خیال آیا کہ بھئی ہم فیصلہ تو کریں گے چاند کو دیکھ کے, لیکن ہم کیلکولیشنوں سے یہ تو پتہ کر سکتے ہیں نا کہ چاند نظر آنے کا امکان ہے بھی یا نہیں, یہ تو بندہ معلوم کر سکتا ہے نا, کریں گے تو وہ جب چاند نظر آئے گا, لیکن امکان ہے نظر آنے کا یا نہیں یہ تو پتہ کر سکتے ہیں. تو وہاں پر ایک ہے سپیس میوزیم امریکہ میں واشنگٹن میں, وہاں پر چاند کے بارے میں انہوں نے چاند گاڑیاں رکھی ہوئی ہیں اور سارا کچھ بتایا ہوا ہے کہ گاڑی کیسے گئی واپس آئی, اور چاند کے ٹکڑے بھی رکھے ہوئے ہیں وہاں پر, اور جانے والوں کو وہ چاند کے بارے میں فل انفارمیشن دیتے ہیں. ان کا ایک سیکشن بنا ہوا ہے جس میں وہ یہ دعویٰ کرتے ہیں کہ وی ٹریس ایچ انچ آف دی ٹریجیکٹری آف مون, ہم چاند کے جو دائرہ ہے اس کے ایک ایک انچ کی پیمائش کر لیتے ہیں, ہم چاند کے دائرے کی ایک ایک انچ کی پیمائش کرتے ہیں اور ہمیں پتہ ہوتا ہے ایک انچ کی پریسیژن سے کہ چاند اس وقت کہاں پہ ہے. تو میں نے وہاں فون کیا, میں نے ان کو کہا جی کہ چاند آج نظر آئے گا یا نہیں آئے گا, میں فلاں جگہ پر ہوں مجھے آپ بتائیں. انہوں نے کہا جی کہ ہم یقین سے نہیں کہہ سکتے نظر آئے گا یا نہیں آئے گا, امکان بتا سکتے ہیں کہ امکان زیادہ ہے یا کم ہے. میں نے کہا یہ کیا بات ہوئی کہ امکان بتا سکتے ہیں, وہ تو بغیر سائنس کے بھی بندہ امکان بتا سکتا ہے, اندازہ لگا سکتا ہے آج چاند نظر آئے گا یا نہیں نظر آئے گا, یہ کون سی بڑی بات کر لی. ان کا جی اگر آپ نے ایگزیکٹ پتہ کرنا ہے نا کہ چاند نظر آئے گا یا نہیں آئے گا, تو ہمارا نیوی میں ایک ڈپارٹمنٹ ہے جو چاند کا بہت زیادہ خیال رکھتا ہے, کیونکہ ہم نے سمندر کے سفر کرنے ہوتے ہیں اور سمندروں کے جو بحری طوفان ہیں ان کا تعلق چاند کے ساتھ ہے, تو اس لیے ہم چاند کا بہت خیال رکھتے ہیں اور ایک انچ سے بھی کم پر ہم چاند کو میئر کر لیتے ہیں کہ چاند اس وقت کہاں پہ ہے. تو آپ وہاں فون کریں اور ان سے معلوم کر لیں. میں نے کہا بہت اچھا. چنانچہ اس نے مجھے نمبر دے دیا بندے نے کہ آپ ہماری نیوی کے اس ڈپارٹمنٹ میں فون کر کے چاند کے بارے میں معلومات کریں. میں واشنگٹن میں تھا اس وقت, تو میں نے پھر ان کو فون ملایا. میں نے کہا کہ میں یہاں رہتا ہوں امریکہ میں اور مجھے آج معلوم کرنا ہے کہ جس جگہ پر میں ہوں چاند نظر آئے گا یا نہیں نظر آئے گا, آپ مجھے بتائیں کہ آپ کی سائنس کیا کہتی ہے. وہ ایک خاتون تھی, اس نے مجھے کہا جی کہ میں آپ کو اپنی ڈائریکٹر جو عورت ہے نا اس کے ساتھ ملا دیتی ہوں جو سب سے بڑی سائنسدان ہے چاند کے بارے میں. मैंने कहा बहुत अच्छा। उसने मेरी कॉल ट्रांसफर कर दी अपनी डायरेक्टर की तरफ, जो शोबे की डायरेक्टर औरत थी। उसके पास दुनिया में सबसे ज्यादा चांद की मालूमात थी और वो माहिर थी इसकी। उससे मेरी बात हुई, मैंने उससे कहा कि मैं यहां रहता हूं और मुझे इतना पता करना है कि चांद आज यहां पर आंख से नजर आएगा या नहीं आएगा, मुझे ये मालूम करना है। उसने कहा जी मैं तो यकीन से नहीं कह सकती कि आएगा या नहीं आएगा, इम्कान बता सकती हूं। मैंने कहा ये क्या बात हुई, दुनिया कहती है कि हम अमेरिका वाले चांद पे पहुंच गए और आप मुझे कह रही हैं कि हम बता ही नहीं सकते कि वो नजर भी आएगा या नहीं आएगा, ये कहां की बातें कर रही हैं। तो वो फिर थोड़ा सा परेशान हुई कि ये यहां का रहने वाला बंदा है और ये एतराज कर रहा है कि दुनिया कहती है कि तुम चांद पे कदम रख चुके हो और मुझे तुम कह रही हो कि चांद नजर आए या ना आए, मैं ये भी नहीं बता सकती। फिर वो मुझे कहने लगी जी कि आप इंजीनियरिंग को समझते हैं। मैंने कहा मैं थोड़ा बहुत समझता हूं, आप बात करें मैं समझ लूंगा। उसने फिर मुझे बताया कि देखिये हम जो चांद को देखते हैं ना कि ये इस वक्त कहां है, वो आंख से नहीं देखते, वो हम दूरबीन से नहीं देखते, बल्कि हमारे पास एक मैथमेटिकल मॉडल बना हुआ है, यानी हिसाब की जो इक्वेशन होती है ना, वो मॉड्यूल हमने एक डेवलप किया हुआ है, उस मॉड्यूल से कैलकुलेशन के जरिए हमें पता चलता है कि चांद इस वक्त कहां पे है। मैंने कहा फिर, कहने लगी जी कि उस मॉड्यूल के अंदर 6000 वेरिएबल हैं, एक होता है कांस्टेंट और एक होता है वेरिएबल। कांस्टेंट वो होता है जिसकी वैल्यू हमेशा एक रहती है जो मर्जी हो जाए, और वेरिएबल उसको कहते हैं कि जैसे उसकी वैल्यू बदल सकती है। मिसाल के तौर पे आज हवा की रफ्तार कुछ है, कल जरा तेज चल पड़ी तो रफ्तार कुछ होगी, और अगर आंधी चल पड़ी तो रफ्तार कुछ और पहुंच जाएगी। इसको वेरिएबल कहते हैं कि ये किसी वक्त भी बदल सकती है और ये बंदे के इख्तियार में भी नहीं होती, ये अल्लाह के इख्तियार में है जिसने इस कायनात को बनाया है। तो वो कहने लगी कि हमारे इस मॉडल में 6000 वेरिएबल हैं, 6000 चीजें ऐसी हैं जो बदल सकती हैं। अब कौन बंदा गारंटी कर सकता है कि कुछ नहीं बदलेगा और चांद हमें नजर आएगा? मुमकिन है एक वेरिएबल बदल जाए तो चांद की पोजीशन बदल जाएगी, लिहाजा देखे बगैर हम नहीं बता सकते कि चांद को देखेंगे या नहीं देखेंगे, कैलकुलेशन से ये पॉसिबल ही नहीं है। जब उसने ये बात समझाई तो मुझे बात समझ आ गई कि हमारे पैगम्बर इस्लाम ने सच बात कही 1400 साल पहले, जब दुनिया चांद के बारे में कुछ नहीं जानती थी। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया सुमू ले रोयाते ही वास्तरू ले रोयाते ही, तुम आंख से देखो कि चांद नजर आ गया तो रमजान शुरू कर दो, और आंख से देखो तो तुम ईद का दिन मना लो। तो इसका सबसे बेहतरीन हल आंख से चांद को देखना ही है, कैलकुलेशन इसका हल नहीं हो सकती। अब जो लोग कैलकुलेशनों के पीछे जाते हैं उनको गलती लगती है। कहां लगती है? कि चांद की 28 मंजिलें हैं और दिन होते हैं या 29 महीने के या 30। तो अब अगला दिन 29 के ऊपर चांद नजर आएगा या 30 के ऊपर नजर आएगा, ये दरमियान में एक फैसला करने वाली बात रह जाती है, इसमें ठोकर लगती है, गलती लगती है। बहुत सारे तलबा को मैंने देखा है इसमें उलझते फिरते हैं और उनको समझ नहीं लगती कि ये मसला क्या है। इसलिए मैं कुछ इस मसले को थोड़ा आज साफ करने की कोशिश करता हूं। आप सोचिए कि चांद हमें नजर क्यों आता है? इसलिए कि चांद सूरज के जब सामने होता है तो सूरज की शुआएं उसके ऊपर पड़ती हैं, और जब रात आती है तो वो शुआएं रिफ्लेक्ट होती हैं और चांद हमें रोशन नजर आता है। चांद खुद रोशन नहीं है, चांद सूरज की वजह से रोशन है। इसलिए सूरज की मिसाल मां की है और चांद की मिसाल बेटे की है। कुरान मजीद ने 1400 साल पहले सूरज के लिए मुअन्नस का सीगा इस्तेमाल किया और चांद के लिए मुज़क्कर का सीगा इस्तेमाल किया। हालांकि अकल हैरान होती है, सूरज बड़ा था उसके लिए मुज़क्कर का सीगा होता, चांद छोटा था उसके लिए मुअन्नस का सीगा होता, मगर नहीं, कुरान मजीद ने कहा फलम्मा रा अल कमरा बाज़िगन, ये देखो मुज़क्कर का सीगा है, जब चमकते हुए चांद को देखा, और दूसरी जगह फरमाया फलम्मा रा अश्शम्स बाज़िगतन, यहां मुअन्नस का सीगा इस्तेमाल किया। कुर्बान जाए अल्लाह के कलाम पर कि जिसने 1400 साल पहले सूरज के लिए मुअन्नस का लफ्ज इस्तेमाल किया, चांद के लिए मुज़क्कर का लफ्ज क्यों?
कि ये चांद बेटे की मानद है और सूरज मां की मानद है। बेटा मां के सीने से दूध पीता है और जिंदा रहता है, चांद सूरज से रोशनी पाता है और रोशन नजर आता है। अगर इसको वो रोशनी न मिले, इसकी रोशनी खत्म हो जाती है, ये बिल्कुल काला हो जाता है और काला होने कुछ नजर आ ही नहीं सकता। अब 28 मंजिलें तो चांद ने पूरी कर ली, जब इसकी अगली मंजिल आती है ना, तो कुदरतन ऐसा होता है कि चांद जमीन के पीछे छुप जाता है और सूरज की रोशनी चांद को मिल नहीं सकती। अब जब सूरज की रोशनी चांद को मिल नहीं सकती तो चांद बिल्कुल काला होता है, उसको ब्लैक मून कहते हैं। अब वो ब्लैक मून नजर नहीं आता। अब यहां पड़ गया फर्क। ये जो फरंगी साइंसदान थे ना, वो समझते थे कि मुसलमान अपनी तकरीबात को चांद देखकर मनाते हैं, तो मुसलमानों को मुगालता डालने के लिए जब चांद बिल्कुल काला होता है ना, नजर ही नहीं आता, उसका नाम उन्होंने रख दिया न्यू मून, नया चांद। तो साइंस की दुनिया नया मून किसको कहती है? जब चांद काला होता है, नजर आ ही नहीं सकता, इम्कान ही नहीं होता, उसका नाम उनको ब्लैक मून रखना चाहिए था, नया मून नहीं रखना चाहिए था, मगर वो तो धोखा देना चाहते थे, लिहाजा उन्होंने उसका नाम रखा न्यू मून। अब न्यू मून जब होता है तो बिल्कुल काला होता है, मुसलमानों को धोखा लग गया। हम न्यू मून काले मून को नहीं कहते, हम न्यू मून कहते हैं हिलाल को, जब थोड़ा सा चांद नजर आता है उसको क्रेस्ट कहते हैं। जब चांद वो नजर आता है, हम कहते हैं ये नया चांद है। तो हमारे नए चांद की तारीफ में और उनके नए चांद की तारीफ में फर्क है। हम नया चांद क्रेस्ट को कहते हैं, हिलाल को कहते हैं, जैसे हमारे पाकिस्तान के परचम के अंदर हिलाल मौजूद है, तो ये हिलाली परचम है हमारा, तो हम इसको नया चांद कहते हैं। और काफिर इसको नया चांद नहीं कहते, इसको वो क्रेस्ट कहते हैं। नया चांद कहते हैं जो चांद बिल्कुल काला होता है, नजर आ ही नहीं सकता। अब बुनियादी फर्क पड़ गया दोनों में। इससे लोग धोखा खा जाते हैं, ओ जी नया चांद को तो पैदा हुए 12 घंटे गुजर गए, तुम्हें क्यों नहीं नजर आ सकता? भाई नजर इसलिए नहीं आ सकता कि वो अभी क्रेस्ट नहीं बना, हमें नजर आएगा जब वो क्रेस्ट हिलाल बन जाएगा। हिलाल बनने में टाइम लगता है। अब यहां फर्क है पूरा। होता क्या है कि चांद को नजर आने में तकरीबन 18 घंटे से ऊपर का टाइम चाहिए। अगर 18 घंटे पहले बर्थ ऑफ मून हो जाए और चांद काला हो जाए, तो फिर अब दोबारा चांद नजर आने का इम्कान हो सकता है। और अगर 18 घंटे से थोड़ी मुद्दत हो तो चांद नजर ही नहीं आ सकता, इम्कान ही नहीं होता। अब यहां पर आकर फैसला करना होता है आंख से देख के। हमारे मुल्कों में तो बहुत आसानी है, हुकूमत ने हिलाल कमेटी बना दी और उनको तैयारे भी दे दिए और उनको ऊपर जाने की सलाहियत भी दे दी और उनको दूरबीन भी दे दी। वो दूरबीन पे भी देख सकते हैं, ऊपर फिजा में जाके भी देख सकते हैं और फैसला कर सकते हैं। उसमें हर मकतबे फिक्र के उलमा होते हैं और वो मिलकर फैसला करते हैं कि चांद नजर आया या नहीं आया। तो हमारे लिए आसानी हो गई। हम एक मुल्क के बाशिंदे हैं, हमें चाहिए हम एक ईद मनाएं, एक खुशी हो, एक गम हो, सब एक हो। ये जो इज्तमाइयत है ना, इसका बड़ा फायदा है और इसकी बड़ी अहमियत है। बाज लोग क्या करते हैं, और ये हुकूमत ऐलान करे ना करे, हमने बस चांद देख लिया, हम अपनी ईद में वो 1.5 इंच की मस्जिद बनाने को अच्छा समझते हैं। मुसलमानों के दरमियान जो तफरका पड़ रहा है, बच्चे क्या सीखते हैं, एक घर के बच्चे रोजा रख रहे हैं, दूसरे घर के बच्चे ईद मना रहे हैं, तो बच्चे दीन को क्या समझेंगे कि ये दीन क्या चीज है। हमें बड़े फायदों को सामने रखते हुए इज्तमाइयत का जो है वो मुजाहिरा करना चाहिए। जब वो कमेटी ऐलान करे तो हम समझें कि आज चांद नजर आ गया। अगर ऐलान करे नहीं नजर आया तो हम कहें चांद नहीं नजर आया। हमें खुद इसमें पढ़ने की क्या जरूरत है? तो हर आलिम को इस मामले में पढ़ने की जरूरत नहीं है, न उनके पास इल्म इतना है न वसाइल इतने हैं। जब एक मुफ्ती मौजूद है तो बंदे को चाहिए कि वो मुफ्ती से पूछे, मुफ्ती ने सही जवाब दिया उसको डबल सवाब मिलेगा, और अगर बताने में गलती भी हो गई तो मुफ्ती के ऊपर सजा नहीं है, अल्लाह ताला उसको दो में से एक अजर अता फरमाएंगे। तो न मुफ्ती पे कोई उस पर बोझ है, न मुस्तफ्ती के ऊपर बोझ है। तो हम ईद मनाए उस हिलाल कमेटी के ऐलान के ऊपर, न हमारे ऊपर बोझ है न उनके ऊपर बोझ है, और इज्तमाइयत भी होगी तो हमें हमेशा इसका फैसला करना चाहिए। बाकी उन्होंने ठीक देखा और ऐलान किया तो भी हमें सवाब है, और ना देखा तो भी हमने तो पूछ के ईद मनाई थी, हम इस बोझ से जो है वो एक तरफ हो जाएंगे। इसलिए हमारे मुल्क में बहुत आसानी है, हमें चाहिए कि हम उस हिलाल कमेटी के ऐलान के ऊपर अपने रमजान और अपने ईद को मनाया करें। बाकी ये कि ये जो साइंस वाले लोग हैं ये कभी भी यकीन से नहीं कह सकते कि आज चांद जरूर नजर आएगा। ये क्या बताएंगे, इनके जो पीरखाना है अमरीका, वहां के जो नेवी वाले सबसे ज्यादा जानते हैं चांद को, वो कहते हैं हम नहीं बता सकते, तो ये यहां के लोग क्या बताएंगे चांद नजर आएगा। तो कैलकुलेशनों पे नहीं जाना चाहिए, बल्कि आका सल्लल्लाहु अलैहि वसल्लम ने जो उसूल बता दिया, चांद को देखो तो रोजा रखो, चांद को देखो तो इफ्तार कर लो, हमें उसी के ऊपर कायम रहना चाहिए। 1400 साल के बाद भी मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का बताया उसूल आज भी दुनिया के ऊपर कायम है और दुनिया इसको माने बगैर आज भी नहीं रह सकती। अल्लाह ताला के फरमाते हैं लशम्स यम बगी रहा अंतुद्रिकल कमर, न सूरज से हो के पकड़ ले चांद को, यानी सूरज चांद को पकड़ नहीं सकता, वल लैल साबिकुन नहार, और न रात दिन से आगे बढ़ सकती है, वकुल्लुन फी फलक यसबहून, और हर कोई एक चक्कर में तैरते हैं, सब एक चक्कर में तैरते हैं। अब देखें 1400 साल पहले जब दुनिया नहीं जानती थी कि सूरज चलता भी है या नहीं चलता, जमीन चलती भी है या नहीं चलती, कुछ पता ही नहीं था इंसान को कायनात के बारे में, उस वक्त कुरान मजीद ने बता दिया कि चांद का दायरा और है, ऑर्बिट और है, और सूरज का ऑर्बिट और है, दोनों एक दूसरे को पकड़ ही नहीं सकते। फलक कहते हैं गोल दायरे को, तो चांद का गोल दायरा और है, अलग है, और सूरज का गोल दायरा अलग है, यानी चांद का ऑर्बिट अलग है और सूरज का ऑर्बिट अलग है। ये ऑर्बिट का तसव्वुर कुरान मजीद ने 1400 साल पहले हमें अता किया। ये आयतें पढ़ते हैं हम साइंस के तालिब इल्म, दिल से गवाही निकलती है कि वाकई ये अल्लाह की किताब है, जिसने कायनात को बनाया उसने 1400 साल पहले इंसान को बना दिया कि दोनों के ऑर्बिट और हैं, एक दूसरे को ये पकड़ ही नहीं सकते। फिर अल्लाह ताला ने आसमान की मिसालें देने के बाद समुन्दर की मिसाल दे दी, फरमाया व खलकना लहुम मिन मिस्लिही मा यरकबून, और बना दिया हमने उनके वास्ते कश्ती जैसी चीजों को जिस पर ये सवार होते हैं। अल्लाह फरमाते हैं समुद्रों में जो तुम सफर करते हो तो ये कश्तियां हमने बनवाई हैं, और वाकई अगर अल्लाह ताला कश्ती की हिफाजत न करें तो बंदा समुन्दर के अंदर आसानी से डूब जाता है। जब समुद्री तूफान आते हैं तो बड़े बड़े जहाज भी लंगर अंदाज होने पड़ते हैं, अगर वो चलना शुरू कर दें तो मौज उठती है और 16-16 फुट ऊपर जाती है। अब उस 16 फुट मौज में जब कश्ती आती है तो वो उलट जाती है, आगे जाते हुए उलट जाती है, जहाज उलट जाते हैं, तबाह हो जाते हैं। अल्लाह फरमाते हैं कि हम अगर चाहते तो समुन्दर के सफर में हम इनको तबाह कर देते, मगर हम इनको तबाह नहीं करते। वह इन नशा नुगरिक हम, अगर हम चाहें तो इनको डुबो दें, फला सरीख लहुम, फिर कोई ना पहुंचे इनकी फरियाद को। वला हम युनकदून, और ना वो छुड़ाए जाएं, समुन्दर में ना कोई इनको छुड़ाने वाला हो ना कोई इनकी फरियाद पर पहुंचने वाला हो, इल्ला रहमतम मिन्ना व मतान इलाहीन, मगर ये हमारी मेहरबानी है, हम अपनी मेहरबानी से और इनका काम चलाने को एक वक्त तक इनको मोहलत दिए हुए हैं। अल्लाह ताला ने बंदों को मोहलत दी हुई है, समुन्दर के अंदर सफर करते हैं, इनकी कश्तियां नहीं डूबती, इनके जहाज नहीं डूबते, अगर अल्लाह चाहते तो उनको आसानी से डुबो सकते थे, मगर अल्लाह ने हमें जिंदगी में मोहलत दी है ताकि हम समुन्दर का सफर कर सकें। आगे अल्लाह ताला फरमाते हैं वइज़ा क़ीला लहुम उत्तक़ू मा बैना अयदीकुम व मा खल्फकुम लअल्लकुम तुरहमून, और जब कहिए उनको बचो इससे जो तुम्हारे सामने आता है और जो पीछे छोड़ते हो शायद अल्लाह तुम पर रहम फरमाए, तो ये इस तरफ आते ही नहीं अपने आमाल की तरफ। वमा तातीहिम मिन आयतिम मिन आयात रब्बिहिम इल्ला कानू अन्हा मुरिज़ीन, और कोई हुक्म नहीं पहुंचता इनको अपने रब के हुक्मों से जिसको वो टलाते न हो, یعنی رب کا حکم جب پہنچتا ہے, رب کی نشانیاں جب ان کے سامنے آتی ہیں, تو یہ بات مانتے نہیں ہیں بلکہ بات کو ٹالنے کی کوشش کرتے ہیں. پھر آگے ایک مثال دی, وَإِذَا قِيلَ لَهُمْ أَنفِقُوا مِمَّا رَزَقَكُمُ اللَّهُ, اور جب کہتے ہیں ان کو کہ خرچ کرو کچھ اللہ کا دیا ہوا, یعنی غریبوں پر تم خرچ کرو. دیکھو غریبوں پر خرچ کرنا تو ایسا عمل ہے کہ جس کا تعلق صرف دین کے ساتھ نہیں ہے, اس کا تعلق انسانیت کے ساتھ ہے. جو کافر لوگ ہیں نا وہ بھی انسانیت کی خاطر غریبوں پہ خرچ کرتے ہیں. تو جب ہم ان کو یہ بات کہتے ہیں کہ غریبوں پہ خرچ کرو, قال الذین کفروا, تو کہتے ہیں یہ منکر, للذین آمنوا, ایمان والوں کو, انطعم من لو یشاء اللہ اطعمہ, ہم اس کو کھلائیں جس کو اللہ نے نہیں کھلایا, ان انتم الا فی ضلال مبین, اگر اللہ ان کو کھلانا چاہتے تو کھلا سکتے تھے, جب اللہ نے ان کو نہیں کھلایا تو ہم کیوں کھلائیں. دیکھو کتنا عجیب بہانہ بنا رہے ہیں. وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ, اور کہتے ہیں کہ کب ہوگا یہ وعدہ اگر تم سچے ہو, یعنی کب قیامت آئے گی اگر تم سچے ہو تو بتاؤ. اللہ فرماتے ہیں مَا يَنظُرُونَ إِلَّا صَيْحَةً وَاحِدَةً, یہ تو راہ دیکھتے ہیں ایک چنگھاڑ کی جو ان کو آ کر پکڑے گی, وَهُمْ يَخِصِّمُونَ, اور یہ آپس میں جھگڑ رہے ہوں گے. فلا يستطيعون توصيتم, نہ یہ اس وقت وصیت کر سکیں گے, اس کی استطاعت رکھیں گے, ولا الى اهلهم يرجعون, اور نہ اپنے گھر کو پھر واپس جا سکیں گے. جب قیامت کی چنگاڑ آئے گی نا تو یہ جہاں ہوں گے وہیں ان کو موت آ جائے گی, نہ کسی کو وصیت کر سکیں گے نہ اہل خانہ کے پاس واپس جا سکیں گے. ونفخ في الصور, اور جب سور پھونکا جائے گا, فَإِذَا هُمْ مِنَ الْأَجْدَاثِ إِلَىٰ رَبِّهِمْ يَنْسِلُونَ, پھر تبھی وہ قبروں سے اپنے رب کی طرف پھیل پڑیں گے, یعنی قبروں سے زندہ کیے جائیں گے اور اپنے رب کی طرف پہنچ جائیں گے. قَالُوا يَا وَيْلَنَا مَنْ بَعَثَنَا مِنْ مَرْقَدِنَا, کہیں گے اے خرابی ہماری, کس نے اٹھا دیا ہم کو ہماری نیند کی جگہ سے. اس وقت یہ کہیں گے ہماری خرابی, ہم کیوں دوبارہ زندہ کر دیے گئے. اللہ فرماتے ہیں ھٰذَا مَا وَعَدَ الرَّحْمَٰنُ وصدق المرسلون, یہ وعدہ ہے جو کیا تھا رحمان نے اور سچ کہا تھا پیغمبروں نے. پیغمبروں نے جو تمہیں بتایا تھا کہ قیامت آئے گی تو انہوں نے بالکل سچ کہا تھا. ان کانت الا صیحتن واحدتن, پس ایک چنگاڑ ہوگی, فاذا ہم جمیع لدینا محضرون, پھر اسی دم وہ سارے ہمارے پاس پکڑے ہوئے چلے آئیں گے. کوئی بندہ انکار نہیں کر سکے گا کہ میں اللہ کے سامنے نہیں جانا چاہتا, اس کو پکڑ کے اللہ کے سامنے پیش کیا جائے گا. اللہ فرماتے ہیں کہ جب تم نے قیامت کے دن پیش ہونا ہے تو کیوں تم اس کے لیے آج تیاری نہیں کرتے. فَالْيَوْمَ لَا تُظْلَمُ نَفْسٌ شَيْئًا, پھر آج کے دن ظلم نہ ہوگا کسی جی کے اوپر. وَلَا تُجْزَوْنَ إِلَّا مَا كُنْتُمْ تَعْمَلُونَ, اور وہی بدلہ پاؤ گے جو کرتے تھے, جو عمل کرتے تھے انہی کا بدلہ ملے گا. آگے اللہ تعالیٰ تذکرہ کرتے ہیں ایمان والوں کا, اِنَّا اصحاب الجنت اليوم فی شغل فاکہون, تحقیق بہشت کے لوگ آج ایک مشغلے میں ہوں گے پھل کھاتے ہوئے. یعنی کہنا یہ چاہتے ہیں کہ جو بہشت کے لوگ ہوں گے نا وہ بیٹھے ہوئے میوے کھا رہے ہوں گے. مگر قرآن مجید کی خوبصورتی دیکھیے کہ شغل کا لفظ استعمال کیا ہے, شغل کا لفظ مشغول ہونے سے ہے. وجہ کیا تھی کہ یہ وہ ایمان والے تھے جو دنیا میں ہر وقت دین کے کام میں مشغول ہوتے تھے, کبھی عبادت میں, کبھی تلاوت میں, کبھی تقریر میں, کبھی تصنیف میں, یہ ہر وقت مشغول رہتے تھے. چونکہ یہ ہر وقت مشغول رہتے تھے تو اللہ تعالیٰ فرماتے ہیں کہ یہ جنت میں کھانا تو کھائیں گے, پھل تو کھائیں گے, مگر وہ پھل کھانا ان کے لیے شغل بن جائے گا, مشغلہ بن جائے گا. تو مشغولیت کے بدلے اللہ نے ان کو جنت میں پھل کھانے کی مشغولیت عطا فرمائی. وہاں پہ جنتی پھل بھی کھائیں گے اور ایک دوسرے کے سامنے آمنے بیٹھ کر تکیے لگا کر باتیں بھی کر رہے ہوں گے. تو یہ گویا پھل کھانے کے اندر شغل میں مصروف ہوں گے, اس لیے شغل کا لفظ استعمال کیا گیا. ہم و ازواجہم فی ظلال علی الارائک متکئون, وہ اور ان کی بیویاں سایوں میں تختوں کے اوپر بیٹھے ہوں گے تکیہ لگائے، لَهُمْ فِيهَا فَاكِهَةٌ ان کے لیے وہاں پر میوے ہوں گے، وَلَهُمْ مَا يَدَّعُونَ اور وہ میووں کے علاوہ بھی کچھ اور چاہیں گے تو ان کو وہ بھی مل جائے گا، جو پھل چاہیں گے ان کو وہاں پر بیٹھے بیٹھے مل جائے گا، مشروب چاہیں گے مل جائے گا، وہ آپس میں بیٹھے باتیں کر رہے ہوں گے، سکون کے ساتھ ہوں گے اور کھانے پینے کو انجوائے کر رہے ہوں گے، وہ بھوک کی وجہ سے نہیں کھائیں گے، انجوائے کرنے کی وجہ سے کھائیں گے۔ آج ہم بھوک کی وجہ سے کھاتے ہیں، دیکھیں جب افطاری ہوتی ہے تو کیسے ہر بندہ کھانے کی طرف کھا جانے والی نظروں سے دیکھ رہا ہوتا ہے، ہر بندہ یہ کھجور پڑی ہے اور یہ سموسا پڑا ہے اور یہ کباب پڑا ہے، نظر پڑتی ہے جیسے شیر شکار کو دیکھتا ہے نا، کھا جانے والی نظر سے۔ تو افطاری کے وقت روزے دار دسترخوان پہ کھانے کو کھا جانے والی نظر سے دیکھ رہے ہوتے ہیں، لیکن جنت میں جنتی کھانے کی نظر سے نہیں دیکھے گا کہ مجھے بھوک لگی ہے، وہ شغل کی وجہ سے کھائیں گے، وہ انجوائے کرنے کے لیے کھائیں گے۔ اللہ تعالیٰ کی یہ عجیب شان ہے کہ انجوائے بھی کریں گے اور کھاتے بھی رہیں گے اور پیٹ بھرنے کا مسئلہ ہی نہیں ہوگا، ادھر پیٹ بھرے گا ادھر ایک خوشبودار ڈکار آئے گی اور دوبارہ پھر کھانے کی جو ہے وہ اسی طرح کیفیت ہو جائے گی۔ اور یہاں پر تو دیکھو کہ دعوت ہوتی ہے نا تو مردوں کے تو ہوتے ہیں مزے اور عورتوں کے لیے ہوتی ہے مصیبت۔ خاوند نے بتا دیا آج میرے 15 دوست آ رہے ہیں افطاری کے لیے، تو بیچاری کے 3 دن لگ گئے، وہ گروسری کرتی ہے، گھر لاتی ہے، پھر اس کے بعد پکانا شروع کرتی ہے، 1-2 نہیں 4-4 5-5 ڈشز بنتی ہیں، پھر کباب بنتے ہیں، پکوڑے بنتے ہیں، کچھ چیزیں تلی جاتی ہیں، کچھ کھانے کی چیزیں ہوتی ہیں، سالن بن رہا ہے، پلاؤ بن رہا ہے، تو عورتوں کے 3 دن آگ کے سامنے کچن میں گزر جاتے ہیں۔ دعوت تو تھی خاوند کے دوستوں کی اور مصیبت پڑ گئی بیوی کو، خیر وہ بیچاری جھی لیتی ہے، کوئی بات نہیں، خاوند نے دعوت دی ہے تو مجھے اس کو تیار کرنا ہے۔ اب وہ جب تیار کر لیتی ہے تو پھر مہمان آ گئے تو مہمانوں کے پاس بیٹھنے کی فرصت نہیں ہوتی، اب اس کو کھانا لگانا ہے، تو مہمان کے سامنے کھانا تو کام والے چلو لگا رہے ہوتے ہیں، وہ گرم کروا کروا کے پہنچا رہی ہوتی ہے، اس کا ٹائم پھر بھی کچن میں گزر رہا ہوتا ہے۔ اب مہمانوں نے کھانا کھایا اور وہ مہمانوں کے ساتھ بیٹھ کے کھانا بھی نہیں کھا پاتی، کام کر رہی ہوتی ہے، اور مہمان کھانا کھا کے واپس چلے گئے گھنٹے کے بعد، اب ان جو ہے کھانے کو سمیٹنا یہ مستقل کام ہے، آنے والے آئے اور چلے گئے اور گھر کی عورت کو ابھی کام باقی ہے، وہ کھانا سمیٹتی ہے، کچھ فریج میں رکھا، کچھ فریزر میں رکھا، کچھ کو بھیج دیا، کچھ کسی ہمسائے کے گھر، مہمان کے گھر، کچھ غریبوں کو دے دیا، اور جو باقی برتن بچ گئے اب ان کو دھلوانا باقی ہے۔ تو اس کو پہلے بھی مصروفیت، عین دعوت کے وقت میں مصروفیت اور دعوت کے بعد بھی اس کے لیے مصروفیت ہوتی ہے، تو عورتیں دعوت کو کیا انجوائے کریں گی بیچاریاں، وہ تو مشقت میں پڑی ہوتی ہیں، مگر وہاں ایسی دعوت نہیں ہوگی، وہاں پر مرد بھی ہوں گے، ان کی بیویاں بھی ہوں گی، وہ تکیے لگا کے بیٹھے ہوئے ہوں گے، کوئی نہ دعوت تیار کرنے کی فکر ہے، نہ لگانے کی، نہ ان کو کھلانے کے بعد برتن دھونے کی، بیٹھے ہوئے بس نیت کریں گے، ایک بادل آئے گا اور بادل گزر جائے گا، جب دیکھیں گے تو دسترخوان لگا ہوا ہوگا، اللہ تیری شان، خود بخود پکا ہوا کھانا آ جائے گا اور دسترخوان کے اوپر لگا ہوا ہوگا، اور مرد بھی کھائیں گے اور عورتیں بھی کھائیں گی، عورتوں کو کوئی ٹینشن نہیں ہوگی برتن سمیٹنے کی، جیسے مرد انجوائے کر رہے ہوں گے بیویاں بھی اسی طرح اس دعوت کو انجوائے کر رہی ہوں گی۔ اب جب کھانا کھا لیا تو پھر وہ برتن جو ہے اسی طرح واپس چلے جائیں گے اور عورتوں کو اس کو سمجھنے کا کوئی جھنجٹ نہیں ہوگا۔ تو دعوت کو تو انجوائے انسان جنت میں کرے گا، دنیا میں کیا دعوت کو انجوائے کرنا۔ اس لیے اللہ تعالیٰ اس دنیا جنت کی دعوت کو تفصیل کے ساتھ ذکر کر رہے ہیں۔ آگے اللہ تعالیٰ فرماتے ہیں سلام قول من رب الرحیم، سلام بولنا ہے رب رحمان مہربان سے، یعنی اللہ تعالیٰ جنتیوں کو سلام کہیں گے، جیسے آنے والے کو بندہ کہتا ہے نا السلام علیکم، تو جنتی جو جنت میں جائیں گے اللہ تعالیٰ ان کو السلام علیکم فرمائیں گے، وہ ہے سلام قول من رب الرحیم، رب رحیم فرمائیں گے کہ سلامتی ہو تمہارے اوپر رب رحمان کی طرف سے، اور پھر اعلان کیا جائے گا وَامْتَعَذُ الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ، اے مجرموں آج کے دن میرے نیک بندوں سے الگ ہو جاؤ. دنیا میں تم مل جل کے رہتے تھے, ایک ہی جگہ رہتے تھے, ایک ہی گھر میں رہتے تھے, ایک ہی محلے میں رہتے تھے, ایک ہی شہر میں رہتے تھے, لیکن آج تم اپنے جرائم کی وجہ سے دوزخ میں جاؤ گے اور میرے نیک بندے جنت میں جائیں گے. لہذا تمہارا روٹ اور ہے اور میرے نیک بندوں کا روٹ اور ہے, تم ان سے جدا ہو جاؤ, الگ ہو جاؤ. اللہ اکبر کبیرہ. وہ حشر کے دن کیسا وقت ہوگا جب جہنمیوں کو جنتیوں سے الگ کر دیا جائے گا. اللہ تعالیٰ ہمیں اس دن جنتیوں کے ساتھ رکھے, ہمیں اللہ تعالیٰ اس دن جنتیوں کا ساتھ عطا فرمائے اور ان سے ہمیں جدا نہ فرمائے. حدیث مبارکہ میں ہے, المرء مع من احبا, بندہ اسی کے ساتھ ہوگا جس سے اس کو محبت ہوگی. تو دنیا میں جو نیکوں کے ساتھ محبت رکھنے والا ہوگا, قیامت کے دن اللہ تعالیٰ اس کو نیکوں کے ساتھ کھڑا کر دیں گے, اور جو بروں کے ساتھ تعلق رکھے گا اور برائی پہ زندگی گزارے گا وہ جہنم کی راہ پہ جائے گا. حدیث مبارکہ میں من احب قوما علی اعمالہم, جس بندے نے کسی قوم سے محبت کی ان کے اعمال کی وجہ سے, یہ تبلیغ کے لوگ ہیں, یہ ذکر کے لوگ ہیں, یہ علم والے لوگ ہیں, یہ فلاں لوگ ہیں, ہم ان کے اعمال کی وجہ سے ان سے محبت کرتے ہیں. من احب قوما علی اعمالہم حشر بہم, اللہ تعالیٰ قیامت کو اس محبت کی وجہ سے ان کا حشر انہی نیکوں کے ساتھ فرما دیں گے. آج ہم مشائخ سے محبت کرتے ہیں کہ وہ اللہ کے اولیاء تھے, اللہ کی محبت دنیا میں پانے والے لوگ تھے, ہم ان سے محبت کرتے ہیں, اور اسی محبت کی وجہ سے آج ہم یہاں ایک مسجد میں اکٹھے ہیں. اللہ تعالیٰ ہماری اس محبت کو قبول فرمائے, اور جس دن وامتاز الیوم ایہا المجرمون کا اعلان ہوگا, اللہ تعالیٰ اس محبت کے صدقے ہمیں ان نیکوں کے ساتھ قیامت کے دن کھڑا فرما دے. وآخر دعوانا ان الحمد للہ رب العالمین.